अस्सलाम वालेकुम, मेरा नाम सबा जाहिद है। मेरा सवाल ये है, क्या चारों इमामों में से किसी एक की पैरवी करनी ज़रूरी है?
जी जावेद साहब,
देखिए, तकलीद जिस हस्ती की ज़रूरी है वो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, यानी ज़मीन पर खुदा का पैगंबर आया है। और हमने जब दलाइल से ये मान लिया कि मोहम्मद रसूलुल्लाह सल्लम खुदा के पैगंबर हैं, तो हमको हुक्म दिया गया है कि हम उनकी पैरवी करें। उनकी इताअत अल्लाह की इताअत है, बल्कि अल्लाह की इताअत का ज़हूर ही उनकी इताअत की सूरत में होता है। इसलिए कि अल्लाह ताला ने क्या चाहा, अल्लाह ताला ने क्या हुक्म दिया, अल्लाह ताला ने क्या पाबंदी आयत की, वो हमें मोहम्मद रसूलुल्लाह के ज़रिए ही से मालूम होगी। इससे पहले भी पैगंबरों की नौयत यही है, तो इस वजह से उनकी तकलीद या उनकी पैरवी या उनकी इताअत ये तो लाजिम है। इसके बगैर ईमान कोई ईमान नहीं है। बाकी सब इंसान है, बड़े से बड़ा इमाम हो सकता है, बड़े से बड़ा आलिम हो सकता है, उसकी राय को हम देखेंगे, कुरान और सुन्नत के मेयार पर पूरी उतरेगी कबूल कर लेंगे, नहीं पूरी उतरेगी तो नहीं कबूल करेंगे। आम आदमी के लिए भी यही तरीका मुनासिब है, यानी वो क्या करेगा, वो मुख्तलिफ अहले इल्म की आरा को सुनेगा, जिसकी राय को ज़्यादा अवफक बिल कुरान व सुन्ना पाएगा, जिसकी राय को ज़्यादा अकल करीम पाएगा, उस पर अमल कर लेगा। सहाबा इकराम का यही तरीका था, तबा ताबईन का यही तरीका था, ताबईन का यही तरीका था। उनके ज़माने में लोग उलमा के पास जाते थे। मिसाल के तौर पर आपके पास एक आदमी आया, उसने आके आपसे एक बात पूछी, फिर वो किसी दूसरे के पास चला गया, साहिब इल्म आदमी उसकी मजलिस में जाकर उसने फिर दोबारा बात पूछ ली, यहाँ इत्मीनान नहीं हुआ, वहाँ इत्मीनान हो गया, उसको कबूल कर लिया। तो अहले इल्म आज के ज़माने में भी मौजूद होते हैं, वो हनफी भी हैं, वो शाफ़ी भी हैं, वो मालिकी भी हैं, वह अहले हदीस भी हैं, और वो दूसरे लोग भी हैं।
ठीक है,
तो इनमें से जिस आदमी की राय पर भी या जिस नुक्ता नज़र पर भी आपका इत्मीनान हो जाता है, उसको आप इख्तियार कर लीजिए। इतनी बात अलबत्त आम लोगों को कहनी चाहिए कि वो अपने तौर पर इज्तिहाद करने की कोशिश ना करें। जब दीन को समझना हो तो अहले इल्म की रहनुमाई में समझें। देखिए, जो बात मैं कह रहा हूँ वो ये है कि रहनुमाई में समझें। जिस तरीके से आपको अगर अपनी सेहत के मामले में कोई राय कायम करनी हो तो आप एक डॉक्टर की रहनुमाई में फैसला करते हैं, यानी आप मुकल्लफ तो नहीं हो जाते कि ज़रूर एक ही डॉक्टर के साथ वाबस्ता होकर रहेंगे।
ठीक है,
बहरहाल आप राय कायम करते हैं, और जिस राय पर आपका इत्मीनान होता है, जिस डॉक्टर के रवैये पर आपका इत्मीनान होता है, आप उसी से इलाज कराते हैं, फिर आप उसको तब्दील भी कर लेते हैं। तो ये फितरी रवैया है, यही हमको ज़िंदगी में इख्तियार करना चाहिए।
जावेद साहब, एक क्वेश्चन आपकी तरफ छोड़े जा रहा हूँ कि अगर एक शख्स ये समझता है कि मेरा इत्मीनान अहनाफ के जो भी राय है उस पर मेरा हर मामले में इत्मीनान हो जाता है, तो फिर मुझे अहनाफ ही को फॉलो करना चाहिए या नहीं, इसको छोटे से ब्रेक के बाद डिस्कस करते हैं। नाज़रीन, एक मुख्तसर सा ब्रेक लेते हैं, उसके बाद वापस आते हैं। वेलकम बैक नाज़रीन। जी जावेद साहब, ये अगर एक शख्स कहता है, आपने फरमाया कि जहां पर उसका इत्मीनान हो जाए, अब एक मैं हूं मिसाल के तौर पर, अहनाफ के अंदर ही मेरा इत्मीनान हो रहा है, तो फिर ठीक है मेरे लिए ये बात?
बिल्कुल ठीक है, असल चीज़ तो यही है, यानी आप अपने आप को पाबंद समझें, आपका इत्मीनान है, आपने दलाइल का मुताला किया है, आप उसूल में उनके नुक्ता नज़र को ठीक समझते हैं, आपने अहनाफ के उलमा से ताल्लुक़ रखा है, और आप ये समझते हैं कि अपने तकवे के लिहाज से, अपनी दीनदारी के लिहाज से, अपने दीनी फहम के लिहाज से ये लोग ऐसे हैं कि इन पर आप इत्मीनान के साथ एतमाद कर सकते हैं, तो आप कीजिए, कोई नहीं रोकता। असली चीज़ ये है कि आप कसम खा के बैठ जाएं कि आपको किसी और की बात सुननी नहीं, आपको किसी और दलील पर गौर ही नहीं करना है,
तो ये रवैया नहीं,
ये चीज़ तो आपको जमूत में मुब्तला कर देगी। और मुसलमानों की जो तारीख है उसका अगर आप मुताला करें, तो हमारा सबसे अलमनाक बाब यहीं से शुरू होता है, यानी हमारे यहाँ लोगों ने जब ये चाहा कि वो अपनी अखलाकी तरबियत करें, तो वो खानकाहों से मुतल्लक हुए, और वहाँ उसूल क्या था, वहाँ ये था कि आप मुरीद बन के आइए, मैं सज्जादा रंगी कुन गरत पीरे मगा को,
बैत कीजिए किसी,
आप बैत कीजिए, आप मुरीद बन के आइए,
यानी
अब आपका काम चूनो चरा करना नहीं है, आप अपने आप को सरेंडर कर दीजिए। अच्छा, जब हमने हुकूमत का नज़म कायम किया तो खलफाए राशिदीन के बाद हमने ऐसे लोगों को हुक्मरान बना दिया जिन्होंने कहा कि आपको महकूम बन के रहना, आप शहरी नहीं हैं, आप रियाया हैं, आपका काम यह है कि सुने और इताअत करें, आप तनकीद नहीं कर सकते,
नहीं कर सकते।
आप अंदाजा कीजिए कि इसका नतीजा क्या निकला, इसका नतीजा ये निकला है कि हम सियासत में महकूमी की जहनीत लेकर बरसों गुजार चुके हैं, सदियां गुजार चुके हैं, हम तज़किया अखलाक के मामले में मुरीदी की जहनीत के साथ जीते रहे हैं, और हम दीन के मामले में एक मुकल्लद की जहनीत के साथ जीते रहे।
लेकिन इसमें एक ये पहलू निकलता है जावेद साहब कि जैसे आम तौर पर ये जो तकलीद के जो लोग कायल हैं वो ये दलील देते हैं कि जी मुझे एक चीज़ यहाँ से अच्छी लगी, वो मेरी सहूलत और मेरे फ़ायदे के लिए लगी, तो मैंने कहा कि मुझे ये ले लेने चाहिए, दूसरी जगह कोई मसला हुआ, दूसरा जो फ़िका है वो मुझे ज़्यादा सहूलत दे रहा है, तो मुझे वो ले लेनी चाहिए, तो इस तरह लोग सहल पसंद हो जाएंगे।
आप तलकीन कीजिए लोगों को कि वो दलील की बुनियाद पर फैसले करें, یعنی کیا سہولت پسند ہونا کوئی بری چیز ہے؟ اگر دین میں کوئی سہولت کی چیز ہے اور وہ آپ کے سامنے آ جاتی ہے تو آپ ضرور اسے اختیار کریں، لیکن ہر آدمی کو کہیں کہ سہولت اصل فیصلہ کن چیز نہیں ہے، اصل فیصلہ کن چیز استدلال ہے۔ آپ دیکھیے نا، مثلا محمد الرسول اللہ علیہ وسلم کے بارے میں قرآن یہ کہتا ہے کہ یہود کے علماء و فقہا نے دین میں جو سختیاں پیدا کر دی تھیں اور اس کے لیے لفظ استعمال کرتی ہے اسرو اغلال، یعنی توق گلوں میں ڈال دی۔ آپ اندازہ کریں یہ دینی احکام کے بارے میں کہا ہے کہ انہوں نے جو اپنی فقہ مرتب کر ڈالی ہوئی تھی وہ اسرو اغلال تھے، اور رسول اللہ کی بعثت اس لیے ہوئی کہ وہ اتار دیں۔ تو جب اسرو اغلال توق اور زنجیریں اتاری جائیں گی تو آسانی تو محسوس کرے گا نا آدمی، سہولت تو محسوس کرے گا۔ اچھا، خود رسالت میں آپ صلی اللہ علیہ وسلم نے اپنے دین کا مزاج کیا بتایا؟ دین و یسر، دین آسان ہے۔ تو ایک عالم جس کو آپ نے قابل اعتماد سمجھا ہے وہ آپ کو دین بتا رہا ہے، اگر اس میں کچھ سہولت ہے تو یہ محض یہ بنیاد نہیں ہے اس بات کی کہ آپ اس کی بات کو رد کر دیں، لیکن آپ کے فیصلے کی بنیاد کیا ہونی چاہیے، اس کی دلیل، یعنی اس سے پوچھیں کہ آپ یہ بات کس بنیاد پر کہہ رہے ہیں؟ کیا قرآن مجید کی بنیاد پر کہہ رہے ہیں؟ کیا سنت کی بنیاد پر کہہ رہے ہیں؟ کیا رسالت میں آپ صلی اللہ علیہ وسلم کا کوئی ارشاد ہے یا آپ کا اپنا اجتہاد ہے؟ اجتہاد ہے تو آپ نے کس اصول پر کیا ہے؟ ان ساری چیزوں کے بارے میں آپ کو سیکھنا چاہیے، اس سے آپ کا شعور بہتر ہوگا، اس میں آپ کے اندر تحقیق کا جذبہ پیدا ہوگا، آپ کی پوری ذہنیت تبدیل ہوگی۔ جو میں نے ابھی تبصرہ کیا کہ جب آپ سیاست میں محکوم ہو جائیں گے، جب تزکیہ اخلاق میں مرید ہو جائیں گے، جب مذہب میں مقلد ہو جائیں گے، تو آپ کے یہاں ذوق تحقیق کہاں سے نشو نما پائے گا؟
اس کی بڑی ایک امپورٹنٹ مثال یہ جاوید صاحب کہ جو لوگ تقلید کے قائل ہیں اور بڑی سختی سے عمل کرتے ہیں تقلید پر، وہ جب طلاق جیسے معاملے میں پھنستے ہیں تو وہ چاروں ائمہ کو بھول جاتے ہیں اور پھر کہتے ہیں کہ جی وہاں سے جو ہے جو مجھے میرے مسئلے کا حل مل رہا ہے اور مجھے جو ہے گھر بنانا ہے تو اس کو فالو کرنے لگتے ہیں، تو یہ ایک بڑی عجیب سی صورتحال پیدا ہو جاتی ہے۔
یہ بھی اس لیے پیدا ہوتی ہے کہ ساری زندگی کبھی دین پہ غور نہیں کیا ہوتا، اس کی کبھی تربیت ہی نہیں پائی ہوتی، دین بھی سمجھنے کی چیز ہے، اس کو کبھی موضوع ہی نہیں بنایا ہوتا۔ اگر پہلے دن سے یہ تربیت ہو کہ ہمیں دلائل پر غور کرنا ہے، چیزوں کو سمجھنا ہے، سب اہل علم کی رائے سننی ہے، اب کوئی پیغمبر نہیں ہے، کسی پر وحی نہیں آتی، آخری وحی رسالت میں آپ صلی اللہ علیہ وسلم پر آ چکی ہے، اب یہ جتنے علماء ہیں یہ دلیل کی بنیاد پر اپنی بات کہیں گے، ان کی بات غلط بھی ہو سکتی ہے، صحیح بھی ہو سکتی ہے۔ اچھا، اگر علماء بھی یہی تربیت کریں اپنے پاس آنے والوں کی کہ ہم انسان ہیں، ہم سے غلطی ہو سکتی ہے، ہم نے اپنی دانست میں ایک چیز کو سمجھنے کی کوشش کی ہے، اپنی حد تک ہم نے جستجو کی ہے، تحقیق کی ہے، لیکن آپ دوسرے اہل علم کی بات بھی سنیے، ان کی بات پر بھی توجہ دیجیے۔ یعنی اگر ایک ڈاکٹر یہ کہے کہ دیکھو اگر تم ایک مرتبہ میرے پاس آ جاؤ گے تو اب تمہارے لیے یہ ضروری ہے کہ مرو یا جیو یہیں آنا ہے تم نے، مرو یا جیو یہیں آنا ہے تم نے، یہ کیا چیز ہے؟ تو اس کا نتیجہ مسلمان امت کے حق میں انتہائی مہلک نکلا ہے، یہ اس کا نتیجہ ہے کہ ہم غلامی میں مبتلا ہو گئے ہیں، محکوم میں مبتلا ہو گئے ہیں، ہمارے اندر تحقیق کا جذبہ ہی پیدا نہیں ہو سکا، اجتہاد کی روح ہمارے اندر ختم ہو گئی ہے، اور یہ ہماری پوری قومی زندگی پر اثر انداز ہوئی، ہم دلیل سننا بھول گئے ہیں۔ یہ جو تشدد اور انتہا پسندی آپ دیکھتے ہیں اسی وجہ سے، کیونکہ دلیل سننے کی تربیت ہی ہم نے نہیں پائی۔ اختلاف کیا ہوتا ہے؟ اگر شائستگی سے اختلاف کیا جا رہا ہے، تہذیب کے ساتھ اختلاف کیا جا رہا ہے، اس کو بھی ہم برداشت نہیں کر پاتے، ہمارے نزدیک ہر وہ آواز بند ہو جانی چاہیے جو ہمارے نقطہ نظر سے مختلف ہو۔ یہ ذہنیت اس وقت تک ختم نہیں ہو سکتی جب تک آپ محکومی کے، مریدی کے اور تقلید کے سارے بندھن توڑ نہ دیں۔ یہ اسرو اغلال ہیں، یہ اصل میں وہ توق اور زنجیریں ہیں جو مسلمانوں کے گلے میں ڈال دی گئی ہیں، پاؤں میں ڈال دی گئی ہیں، ان کو توڑ کر اللہ کے رسول کی اس ہدایت پر عمل کیجئے کہ ہم آزاد لوگ ہیں، اور یہ آزاد لوگ جن کو ان کی ماؤں نے آزاد جنا تھا، انہیں کسی کو غلام نہیں بنانا ہے، یہ آزادی سے دین پر بھی غور کریں اور ہر چیز پر، اور اپنے رب کو حاضر و ناظر سمجھ کر سہولتیں تلاش کرنے کے لیے نہیں، صحیح دلیل کے ساتھ اور دیانتداری کے ساتھ رائے تبدیل کر سکتے ہیں تو کریں۔